नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। अन्तर व्यवस्थापिका मञ्चको 11 सम्मेलन सहकार्य र अन्तर आबद्धतालाई सूचना प्रविधियुक्त बनाउन संघीय संसद र सबै प्रदेश सभाले डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने लगायत 9 बजे टीकापुर सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ। संसदीय गतिविधिमा सूचना प्रविधि मार्फत नागरिक सहभागिता सुनिश्चित गर्न एवं तहगत व्यवस्थापिका बीच डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने घोषणासहित कैलालीको टीकापुरमा सम्मेलन सम्पन्न भएको हो। टीकापुरमा आयोजित 2 दिने सम्मेलनमा संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मर्मलाई आत्मसात गर्दै संघ प्रदेश र स्थानीय तहका कानून निर्माण र व्यवस्थापकीय कार्यप्रक्रियालाई सहकारिता समन्वय र सहअस्तित्वको संवैधानिक सिद्धान्त अनुरूप प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो। आजको अन्तरसंवादमा हामी मूलत अन्तरव्यवस्थापिका मञ्चको 11 सम्मेलनमा भएका विषयहरू, सहकारीका विषयहरू र यसले दिन खोजेको सन्देश लगायतका विषयमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद।
अब 11 सम्मेलन सुदूरपश्चिम प्रदेश सरकारले, भनौं न सुदूरपश्चिम प्रदेश सभाले आयोजना गर्यो र यो सम्मेलनले चाहिँ विभिन्न विषयमा छलफल गर्यो र 9 बजे टीकापुर सन्देश पत्र जारी गरेको छ। मूलत यो 2 दिने सम्मेलन कस्तो रह्यो र अन्तिम दिनको यो जुन खालको सन्देश पत्र भनेर यहाँहरूले जारी गर्नुभएको छ, यसले दिन खोजेको सन्देश चाहिँ कस्तो हो?
मूलत तपाईँ हामीलाई थाहा छ, भदौ 23-24 गतेको जेएनजी विद्रोहपछि हामी यो व्यवस्थाका सन्दर्भमा उठेका प्रश्नहरू प्लस हामी कता जाँदैछौँ भन्ने एउटा गोरेटो पनि तय नभएको सन्दर्भ र नयाँ व्यवस्थापिका संसदको निर्वाचन मध्यावधि निर्वाचनबाट नयाँ शक्ति सत्तामा आइसकेपछि 7 प्रदेश र व्यवस्थापिका संसदको नेतृत्व यति ठुलो स्केलमा जम्मा सुदूरपश्चिममा भेला भएर यति ठुलो कार्यक्रमको आयोजना गरेका छौँ र स्वाभाविक रूपमा यसले सुदूरपश्चिमको एउटा पहिचानलाई पनि स्थापित गर्ने ढङ्गले हामी अगाडि बढाएका छौँ र सुदूरपश्चिमका कञ्चनपुर कैलालदेखि लिएर समग्र सुदूरपश्चिमको विकासका निमित्त पनि प्लस नीति निर्माणको तहमा पछाडि पारिएका र परेका वर्गलाई पनि अपनत्व कायम हुने तरिकाले अब कानून निर्माणमा पनि त्यो ढङ्गले हामीले पहल गर्नुपर्छ कि भन्ने ढङ्गले सन्देश दिन खोजिएको छ। मूल रूपमा हामीले अन्तरव्यवस्थापिका मञ्च नियमित रूपमा हरेक वर्ष वार्षिक रूपमा कार्यक्रम सम्पन्न गर्दै आइरहेका थियौँ र योभन्दा अगाडि गण्डकी र लुम्बिनी प्रदेश सभाले आयोजना गरेर हामी यो त्यसपछि सुदूरपश्चिमले गर्दैछ। स्वाभाविक रूपमा सबै प्रदेशको यो विधायकी नेतृत्व र संघीय संसदको विधायकी नेतृत्वको बीचमा कसरी हाम्रा काम सहकार्यलाई अगाडि बढाउन सकिन्छ, सहकार्यलाई अगाडि बढाउँछ, समन्वय अझ बलियो र मजबुत बनाउन सकिन्छ र यो सभा सञ्चालनदेखि लिएर कानुन निर्माणको कुरालाई अझ बढी व्यवस्थित गर्न सकिन्छ भन्ने ढङ्गले हामीले छलफल गरेका छौँ। मलाई लाग्छ यो सम्मेलनबाट केही महत्त्वपूर्ण निर्णय पनि हामीले गरेका छौँ। यसो हुँदा हामी खालि निर्णय गर्ने मात्रै नभइकन स्वाभाविक रूपमा तपाईँ हामीलाई थाहा छ कार्यपालिकै अधिकार हामीसँग हुँदैन, हामीले पनि कतिपय कुराहरूका सन्दर्भमा सरकारसँग समन्वय गरेर सहकार्य गरेर यी कुराहरूमा यसरी जान सकिन्छ है ल भन्ने ढङ्गले हामीले जसरी गर्ने गरेका थियौँ र योपालि हामीले अलिक फरक ढङ्गले 2-3 विषयहरूमा जस्तै उपसभामुख उपाध्यक्षहरूको सन्दर्भमा पनि एउटा निर्णय गरेका छौँ। स्वाभाविक रूपमा उहाँलाई पनि अलिकति काम त्यो प्रोटोकल्ली त्यत्रो ठुलो पद हुँदाहुँदै पनि अलिकति व्यवस्थित भूमिका भएन कि भन्ने ढङ्गले जुन किसिमको छलफल चलेको छ त्यसलाई प्रभावकारी बनाउनका निमित्त कार्यान्वयनमा लैजानका निमित्त एउटा हामीले कार्यदल पनि बनाएका छौँ जसले 3 महिनामा एउटा प्रतिवेदन दिएर उहाँहरूको भूमिकालाई कसरी व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ भन्ने ढङ्गले त्यसले एउटा राय सल्लाह सुझाव दिनेछ र त्यसपछि त्यसको आधारमा 3 महिनापछि त्यो संघीय संसदले एउटा अन्तरव्यवस्थापिका मञ्चको बैठक आयोजना गर्नेछ र त्यो बैठकले आवश्यक निर्णय गरेर उहाँहरूको भूमिकालाई अझ बढी सक्रिय र प्रतिफलमूलक बनाउनका निमित्त हामी अगाडि बढ्ने भन्ने ढङ्गको एउटा महत्त्वपूर्ण निर्णय भएको छ भने अर्को कुरो हामी अब ये अहिले सबै सूचना प्रविधिको युगमा प्रवेश गरिसकेको सन्दर्भमा सबै ठाउँ सबै व्यवस्थाहरू अथवा सबै कार्यालय सञ्चालनदेखि लिएर सबै संरचनाहरूमा एआईको प्रयोग बढिरहेको सन्दर्भमा हामी पनि अलिकति प्रविधि मैत्री ढङ्गले अगाडि बढ्नुपर्छ कि यो हाम्रा संसदीय गतिविधि र कामकाजलाई छिटो छरितो र पारदर्शी तुलाउने ढङ्गले हामीले पनि त्यो ढङ्गको अभ्यासमा जानुपर्छ कि भनेर सङ्घीय संसदले त सुरु पनि गरिसकेका छ र अब सबै प्रदेश सभाले पनि डिजिटलाइजेसनलाई अगाडि बढाएर डिजिटल पार्लियामेन्ट बनाउने ढङ्गले एउटा महत्त्वपूर्ण निर्णय यो पनि भएको छ।
अब यो हजुर डिजिटल पार्लियामेन्ट भनेको अब त्यसलाई सूचना प्रविधिसँग जोड्ने त भइहाल्यो, अब यसबाट चाहिँ कसरी भनौ न कसरी यो आबद्धता चाहिँ गर्न सकिन्छ संघीय यो संसद र प्रदेश संसदहरू बीच सांसद
यो अब विशुद्ध प्राविधिक कुरा हुन जान्छ बिआई र अब सूचना प्रविधिको सन्दर्भमा हामीले खासमा यो पेपरलेस गर्न खोजेको संघीय संसदहरूलाई हामी सबै कुराहरू सबै ड्राफ्टहरू अहिलेसम्म जे जस्तो गरिरहेका छौँ चाहे रिडिङ पेपरहरू बनाउनेदेखि लिएर भए त्यो तपाईँ चाहिँ बायोब्रेटिङको कुराहरूदेखि लिएर सबै कुराहरू कस्तो थियो भने रिटर्नमा हुन्थ्यो अहिलेसम्म। अब त्यसलाई अलिकति प्रविधिसँग बनाएर अब त्यसलाई त्यो एप्लिकेसनमा त्यसलाई ढालेर अब कमसेकम काम पनि सहज हुने र सजिलै काम अगाडि बढ्ने ढङ्गले अब कमसेकम पनि हाम्रा डाटाहरूदेखि लिएर सबै कुरा व्यवस्थित गर्ने मान्यहरूको सबै कर्मचारीदेखि लिएर मान्यहरूको हाजिरीदेखि लिएर उहाँको एटेन्डेन्सदेखि लिएर कुन प्रदेशसभामा के भइरहेछ अर्थात् कति विधेयकहरू गयो कुन मान्छे कुन कति बैठकहरूमा त्यो एकदम लाइभ हुने तरिकाको सबैलाई आवश्यक पर्यो भने जसले जतिखेर पनि संसदीय गतिविधिहरू चाहे जेसुकै होला संसदीय गतिविधि जुनसुकै पनि आफ्नै नजिकबाट त्यो एप मार्फत हेर्न सक्ने गरिकन त्यो व्यवस्थापन गर्ने ढङ्गले हामी अगाडि बढ्ने भनेको हो।
अब सँगै संघ प्रदेश र स्थानीय तहबाट हुने कानून निर्माण र संसदीय काम कारवाहीलाई छिटो छरितो र पारदर्शी तुल्याउने सन्दर्भमा यो सम्मेलनमा छलफल गर्नुभएको छ यहाँहरूले होइन, अब यसलाई चाहिँ अहिले भइरहेको अभ्यास र यसलाई अब यो सम्मेलन पछि यहाँ यो भनौँ न व्यावहारिक रूपमा देखिने नतिजा देखिने गरी कसरी अगाडि बढाउन सकेला, यो छलफलमा के कस्ता विषयहरू आए?
मूल रूपमा अहिले आजको दिनमा हामी जसरी अभ्यास गरिरहेका छौँ संसदीय काम कारवाहीहरू जसरी अगाडि बढिरहेका छन् यसको सन्दर्भमा आज संघीय संसदले जुन तयारी गरेको छ केही कुराहरू अगाडि बढाएको छ र हामीलाई पनि अब आउने यो नयाँ आर्थिक वर्षको बेलाबाट सबै प्रदेशहरूले पनि सुरु गर्ने गरी हामी त्यो तयारी गर्नेमा छौँ। र मूल रूपमा मैले अगाडि पनि भने तपाईँहरूलाई जस्तै सबै अहिले हामी कति विधेयक गर्छ समितिहरूको मतलब अवस्था के छ समितिमा को मान्छेहरू छ कति बैठकहरू एटेन्ड गर्यो कति तपाईँको चाहिँ नि विषयमा कुन विषयमा कति छलफल भयो अनि तपाईँ हामी यो जस्तै मैले अगाडि पनि तपाईँलाई भने रिडिङ पेपर तल गएर पुरै पेपर नै त्यो यति ठुलो तपाईँको चाहिने पेपर चाहिन्छ कि हामीलाई बैठक सञ्चालन भएको बेला प्रत्येकको हातमा एउटा ऊ तपाईँको चाहिने हामीले आज कार्यसूचीहरू दिनुपर्छ त्यो नभइकन सबैको त्यो एप मार्फत सबैको मोबाइलमा अर्थात् भनौँ सबैको ल्यापटपमा जाने गरिकन सबैलाई सूचना सबै ठाउँमा आफ्नै मोबाइलबाट हेर्न सकिने गरी आफ्नै मोबाइलबाट प्रतिक्रिया जनाउन सकिने गरी हाजिरीमा पनि अरू सबै कुराहरूमा पनि त्यो ढङ्गले अगाडि बढ्ने भनिएका छौँ। र मूल रूपमा हामी यो आर्थिक वर्षबाट अरू प्रदेश सभाहरूले पनि त्यसरी यसलाई चाहिँ अगाडि बढाउने भन्ने कुरो भएको छ।
मूलत अब पेपरलेस बनाउने सन्दर्भमा यसको चाहिँ तत्कालै कार्यान्वयन हुने सन्दर्भ छ, तत्कालै कार्यान्वयन गर्न पनि सहज छ त्यो यो जुन खालको सम्मेलन छ यसले चाहिँ एउटा पेपरलेस बनाउने सम्बन्धमा चाहिँ यहाँहरू अब सबै प्रदेशले चाहिँ यो कार्यान्वयन तहमा लाने निष्कर्षमा पुग्नु भएको छ। अब सँगै अब संघीय संसदको अभ्यास लामो छ तथापि प्रदेश संसदको अभ्यास हाम्रो नेपालमा यो अभ्यास भएको करिब 10 वर्ष पुग्न लागेको छ, यो सन्दर्भमा अब यो 10 वर्षको दौरानमा प्रदेश सभालाई एउटा भनौँ न उसको क्षमता विकासको सन्दर्भ प्रविधिको विकासको सन्दर्भ अब भौतिक साधनहरूको सन्दर्भ कति प्रगतिको यो अवधिलाई प्रगतिको हिसाबमा कसरी हेर्नुहुन्छ यहाँले?
हामीले दुईटा एङ्गलबाट छलफल गर्यौँ। यो वर्ष तपाईँ हामीलाई थाहा छ जनजीवी विद्रोहपछि सबैभन्दा मारमा परेको संरचना भनेको प्रदेश सभाहरू प्रदेशका संरचनाहरू सबैभन्दा बढी भौतिक क्षतिको रूपमा भयो। हामी अलिअलि अलि उभिने टाइममा प्रदेशहरूका संरचनाहरू अर्थात् प्रदेश सभाहरू अलिकति स्थापित हुने र संस्थागत रूपमा अलिक बलियो हुने तरिकाले जसरी अगाडि बढिरहेको थिए स्वाभाविक रूपमा अहिलेको यो विद्रोहपछि करिब करिब सबै प्रदेश सभाहरू जिरोबाट सुरु गर्ने परिस्थितिमा हामी आइपुगेका छौँ। त्यसो हुँदा अहिले जो हामी भौतिक निर्माणका कुराहरू गरिरहेछौँ अर्थात् त्यसको व्यवस्थापनका कुराहरू हेरिरहेछौँ यही सँगसँगै यो यो हामीलाई यो डिजिटल पार्लियामेन्ट बनाउनका निमित्त पनि अभिवृद्धि गराएको छ। कमसे कम पनि हाम्रा डाटाहरू हामीसँग केही पनि छैन, यो न कुनै रेकर्ड रहेन, अहिले आजको दिनमा हामीलाई ब्याकअपका निमित्त केही पनि चिजहरू रहेन। त्यसले गर्दाखेरि पनि अब जसरी आजसम्मका गतिविधिहरू अगाडि बढे, जसरी हामीले हाम्रा काम कारवाहीहरू अगाडि बढे, अब यसलाई हेर्दा हामी कहीँ न कहीँ यो 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 चिज त नयाँ ढङ्गले हामी अगाडि जानै पर्छ कि भन्ने ढङ्गको त्यो त्यो विश्लेषण भयो। र अर्को कुरो भौतिक संरचनाहरूका सन्दर्भमा जसरी तपाईँले भन्यो यातायातका हामीसँग सवारी साधनहरू प्रायः जस्तो सबै प्रदेश सभाहरूमा छैनन्, अहिले धेरै कम छ अहिले। अनि तपाईँको भौतिक संरचनाहरू सचिवालयका बैठकदेखि लिएर सचिवालयहरू व्यवस्थापन गर्न भन्ने कुराहरू समितिका सभा हलहरू राजनीतिक दलहरूका संसदीय दलहरूका कार्यालयहरू पनि व्यवस्थित ढङ्गले गर्न सकिरहेको छैनौँ। अब यो आर्थिक वर्षबाट जब हामी सुरु गर्छौँ हामीलाई एउटा अपर्च्युनिटी पनि छ नयाँ ढङ्गले स्थापित गर्ने र नयाँ ढङ्गले नयाँ मानक बनाएर अगाडि बढ्ने एउटा ढङ्गको अपर्च्युनिटी पनि भएर कमसे कम पनि अब यसरी जान सकिन्छ भने अलिक घटिमा छलफल यो वर्ष भएको छ। मलाई लाग्छ फेरि सङ्घीय संसदमा पनि तपाईँ हामीलाई थाहा छ योभन्दा अगाडिका वर्षहरूमा अलिकति राजनीति अस्थिरताले केही कुराहरू गर्न नमिल्ने गर्न नसकिएको नेतृत्व छिनछिनमै परिवर्तन भइराख्ने हामीले भन्दाखेरि पनि अब आज आजको दिनमा एउटा छलफल गऱ्यौँ हामीले उता गएर राजनीति नेतृत्वसँग संवाद छलफल गर्ने सन्दर्भमा अर्को नेतृत्व पनि आइसकेका हुन् त्यसले गर्दाखेरि अलिकति काम कारवाहीमा हामीले गरेका निर्णयहरूलाई पनि कार्यान्वयन गराउनका निमित्त कमसे सङ्घीय संसदमा पनि अहिले कमसेकम पनि स्थायी मतलब संरचना बनेको छ। मलाई लाग्छ अहिलेको सामान्य सभाजीले त्यसको नेतृत्व गर्नु नै हुनेछ र हाम्रा काम कारवाहीहरू मूलत हामीले एउटा तपाईँले थाहा भयो होला हामीले एउटा छुट्टै सङ्घीय संसदमा त संसद सेवा भनेर छ, प्रदेशहरूमा छैन, प्रदेशमा कर्मचारीहरूको पनि व्यापक अभाव रहने गरिरहेको छ। त्यसो हुँदा अहिले हामीले सबै सङ्घ प्रदेशको यो के लाई मिलाएर एउटै यो सेवा गठन गर्ने र कर्मचारीहरू रोटेसनमा तल माथि जता पनि सर्वा गर्ने व्यवस्था गर्नका निमित्त एउटा कानुनै बनाउनेका निमित्त पनि सङ्घीय संसदलाई आह्वान गर्ने सरकारलाई आह्वान गर्ने भन्ने एउटा त्यो मुद्दा पनि हामीले समेटेका छौँ।
अब कानून निर्माणको सन्दर्भमा संविधानले दिएको अधिकार अनुसार अब विशेष प्रदेश सभाको प्रगति कस्तो छ, अब सुदूरपश्चिम यहाँकै प्रदेश सभाको कुरा गरौं, त्यसपछि अन्य प्रदेशहरूको त्यो छलफलमा उठेको विषय पक्कै होला। यो कानून निर्माणको सन्दर्भ छ, अब यसलाई यसको प्रगति हेर्दा कसरी हेर्न सकिन्छ, अब यहाँकै प्रदेशको प्रदेश सभाको र अन्य प्रदेश सभाको हेर्दा चाहिँ?
अब यसलाई दुई ढङ्गले बुझ्छु मैले तपाईँले भन्दा। पहिलो कुरो त हामी कानून निर्माण हामीले जनता र हामीले आवश्यकता अनुसार कानून बनाउने हो। यहाँ संख्यात्मक हिसाबले कानून बनाउने भोटबाजी चलिरहेछ हाम्रो सभाहरूमा माथिदेखि तलसम्म। अहिलेसम्म हामीले बनाएका कानुनहरू कार्यान्वयनको चरणमा छन् कि छैनन्, कुन कानुन कार्यान्वयन भयो अर्थात् आवश्यकता बोध गरेर बनाइयो कि बनाइएन भन्ने ढङ्गको एउटा समीक्षा हुन त्यो जरुरी छ भन्ने ढङ्गको क्वेसनहरू उठेको छ आज हाम्रो सम्मेलनमा पनि। हामी संख्यात्मक हिसाबले मात्रै कानुन बनाउने र फेरि त्यो कानुन फेरि बनाएकै मान्छेलाई पनि कार्यान्वयन गर्न अप्ठ्यारो हुने ढङ्गको कानुनहरू पनि निर्माण भएको छन्। त्यसो हुँदा अब अलिकति सबै प्रदेश सभा र सङ्घले पनि मेच्योरिटी देखाएर कमसे कम पनि आवश्यकतामा मात्रै कानुन बनाउने र त्यो कानुन सधैँभरि त्यो त्यो नयाँ ढङ्गले बनाउनै पर्छ भन्ने छैन। जस्तै नियमावली बनाउने कुराहरू अनि हरेक नयाँ मान्छे नयाँ सेट चुनावबाट निर्वाचित भएर आउने बित्तिकै नयाँ ढङ्गले गर्न खोज्ने त्यो नभइकन अलिकति दूरदर्शी ढङ्गले कानुनहरू निर्माण गर्ने र भएका कानुनहरूलाई सकेसम्म परिवर्तन गरेर संशोधन गरेर अगाडि लैजाने, कानुनको नाममा कानुन मात्रै बनाउने भन्ने ढङ्गले हामी नजाने भन्ने कुरा नै भएको छ। मूल रूपमा अहिले जे जस्ता हामीलाई आवश्यक पर्ने प्रदेश सरकार संरचना सञ्चालनका निमित्त आवश्यक पर्ने कानुनहरू निर्माणका निमित्त सबै प्रदेशहरूले पहल गरेका छन् र कानुनहरू पनि निर्माण भयो, तर कार्यान्वयनको चरणमा अलिकति तपाईँलाई आज हामीले भन्नै पर्छ संहिताको ब्युटी भनेकै के थियो त भन्दा मूल रूपमा प्रदेश सरकारहरू थिए र आज तपाईँ हामीले बुझेका छौँ सङ्घीय संसदले सङ्घीय अर्थात् भनौँ सरकारले छ महिनामा गरिदिनुपर्ने निर्माण गर्नुपर्ने कानुनहरू हामी 8-9 वर्ष पुग्दासम्म पनि नहुँदा कतै न कतै पब्लिकली भनौँ अरू क्षेत्रबाट भनौँ प्रदेशका संरचनाहरूमाथि जुन प्रश्न उठाइएको छ त म त के भन्छु भने यसका सन्दर्भमा हामीलाई दिने भनेको अधिकारै दिएको छैन त अनि प्रदेशहरू फेल भयो या सफल भयो या असफल भयो भन्ने त्यो समीक्षा गर्न अलि अन्याय हुन्छ कि प्रदेशका संरचनाहरूमाथि, किनभने न पुलिसको न निजामतीको बनाएको छ न प्रहरीको एन बनाइदिएको छ, आज कतिपय शैक्षिक एन त्यो मतलब शिक्षा एन पनि आजसम्म जारी भएको छैन। यसो हुँदा जे कुराले यहाँ प्रदेशहरू स्थापित हुन्थ्यो त्यो कुराहरू नभइकन हामीले नगरिदिँदाखेरि कहीँ न कहीँ अलिकति ग्याप रहेको हो कि अब यसलाई अलि फास्ट्याकबाट अलि अगाडि बढाउनुपर्छ सरकारलाई ले भन्ने ढङ्गको कुराहरू पनि हामीले त्यहाँ सभामा छलफल भएको छ सम्मेलनमा। त्यसो हुँदा मलाई लाग्छ अब आउने हिउँदे अधिवेशनमा कमसेकम पनि यी 2-3 विधेयकहरू अगाडि बढ्यो भने सबै रूपमा प्रदेशहरू पनि मजबुत हुने र आफ्नो ढङ्गले व्यवस्थित ढङ्गले अगाडि बढ्ने र आत्मनिर्भर बनेर अगाडि बढ्ने बाटो खुल्थ्यो कि भन्ने कुराहरू हो। अहिलेसम्म हामी कानुनका सन्दर्भमा केही कानुनहरू त सङ्घले नबनाउँदाखेरि पनि बनाएका छौँ, तर मूल रूपमा कुरो के भयो भन्दा कानुन मात्रै बनाएर भने त्यसको कार्यान्वयनका निमित्त जो मूल कानुन बन्नुपर्ने हो सङ्घीय कानुन जुन बन्नुपर्ने हो त्यो नबनाइदिँदाखेरि अलिकति गाह्रो भएको छ, त्यो कुरा पनि योपालिको उसमा उठेको छ। मलाई लाग्छ अहिले हामी यो हिउँदे अधिवेशनबाट केही न केही रिजल्टमा पुगौँला भन्ने कुराहरू।
त्यसो भए अब संघीय संसदले जसरी कानून बनाउनु पर्ने यो संहितामा गइसकेपछि संघीय संरचना अनुसारको कानून जसरी तीव्र गतिमा निचोडमा पुर्याउनु पर्ने थियो त्यो चाहिँ नपुग्दा प्रदेश सभाको कामप्रति पनि भनौं न प्रश्न उठाउने ठाउँ देखिएको छ, होइन? प्रदेश सभामाले यति पनि काम गर्न सकेन भन्ने किसिमको एउटा आरोप लगाउने गरिएको छ। अब यहाँहरूले अब यो सभामुख जानुभयो, राष्ट्रिय सभाका अध्यक्ष जानुभयो, अब यो सन्दर्भमा उहाँहरूको तत्परता कस्तो देख्नुहुन्छ, अब आगामी दिनमा कस्तो अपेक्षा गर्नु भएको छ? अब पार्टीगत रूपमा हेर्ने हो भने प्रदेशको संरचना र संघीय संरचनामा अलिकति फरक देखिएको छ अहिले, होइन? अब यो सन्दर्भमा यहाँहरूको अपेक्षा चाहिँ कस्तो छ अन्त्यमा?
मैले अलिकति तपाईँले अगाडि पनि के संकेत गरेका थिए भने हामी यो बिचमा नयाँ शक्ति उदाउने यो निर्वाचनबाट नयाँ शक्ति माथि आउने बित्तिकै मान्छेहरूमा एउटा संशय आशंका अर्थात् यो व्यवस्थाको सन्दर्भमा के हुने कसो हुने भन्ने टाइपको पनि कुराहरू उठिरहेका सन्दर्भमा अहिले मलाई के विश्वास छ भने अहिलेको नेतृत्व राजनीतिक रूपमा जुनसुकै जेसुकै भयो भने अहिलेको नेतृत्व यो व्यवस्था र यो प्रणालीप्रति प्रतिबद्ध छ र कमसेकम पनि यसलाई व्यवस्थित बनाएर अगाडि लैजानुपर्छ भन्ने कुराहरूका सन्दर्भमा उहाँहरू सिरियस हुनुहुन्छ। त्यसो हुँदा अहिले अझ म तपाईँलाई भनौँ अघिल्लो नेतृत्वभन्दा अलिकति अहिले बढी जवाबदेह र जिम्मेवार बन्न खोजेको हो कि जस्तो मलाई आभास भएको छ। त्यसो हुँदा 2-3 विषयहरू जसरी अहिले हामीले यहाँ निर्णय गर्दाखेरि पनि यो टिकापुर सन्देश पत्र बनाउँदाखेरि पनि तपाईँले थाहा यो तपाईँकोमा आएको होला, हामीले अलि 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 बेसरी उठाएको विषयहरू यो पार्लियामेन्ट्री बजेट अफिस पिबियु स्थापना गर्नका निमित्त अब जस्तो हिजोको दिनहरूमा मन्त्री हुने प्रधानमन्त्री हुने उहाँहरूको निर्वाचन क्षेत्र उहाँहरूको जिल्लामा मात्रै बजेट जाने र अरू ठाउँहरूमा समानुपाती ढङ्गले जो बजेटहरूको वितरण हुनु पर्थ्यो त्यो नभइरहेको सन्दर्भमा यसलाई अलिक व्यवस्थित बनाएर कानुन निर्माण नै गरेर यसलाई कसरी सकिन्छ, यसलाई अब सबै प्रदेशतिर र सङ्घीय संसदमा पनि यो एउटा पार्लियामेन्ट्री बजेट कार्यालय स्थापना गरौँ भन्ने ढङ्गको जुन एउटा पहल कदमी पनि भएको छ। यसो हेर्दा मलाई लाग्छ अहिले अलिक बढा जवाफदेही एकाउन्टेबल हुन खोजिएको हो कि भन्ने अलिक पोजिटिभ भाव त्यताबाट पाउँछु मैले।
हस् सभाङज्यू, आजको लागि हामीसँग समय यति नै रह्यो। यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
धन्यवाद।
हामी कुराकानी गर्दैथ्यौं सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीसँग। विशेष गरी अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन हिजो सकिएको छ र यो सम्मेलनमा भएका छलफलका विषयहरू र यसले निकालेका निचोड़को सन्दर्भमा केन्द्रित रहेर आज हामीले कुराकानी गर्यौं। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल विदा हुन्छु। नमस्कार।